رہنماؤں کو دوسرے لوگوں کو بھی ذرا الزام لگاتے ہوئے یا کوئی ایسی لائن لیتے ہوئے اس نہ ہو, انہیں 100 بار سوچنا ہوگا.
صحیح.
اور ہم یہ سمجھتے ہیں کہ جو وزیر اعظم صاحب نے فرمایا, بتا دیں ہم سب کو ساتھ لے کر چلنا چاہتے ہیں پاکستان کے لیے, گورننس کہیے یا آپ اکانومی کے حوالے سے مسئلہ کہیے یا پارلیمنٹ کے, دیکھیں ہر چیز میں اصلاح کی گنجائش ہر وقت موجود ہوتی ہے. نہ اس وقت ہم جنت میں چلے گئے ہیں اور نہ اس دنیا میں, جب تک قیامت کے بعد دوزخ جنت نہ ہو اس میں جنت یا دوزخ بننا ہے.
جی جی.
تو نواز شریف صاحب کی, مسلم لیگ نون کی اور ان سمیت ہر اس اچھے رہنما کی یہ پالیسی ہے اور ہونی چاہیے بھی کہ ہم آئینی جمہوری تسلسل کو رکھیں.
ٹھیک ہے, اور آگے بڑھیں. لیکن صدیق الفاروق صاحب, اب اگر آتے ہیں جی واپس آتے ہیں اگر جوڈیشل کمیشن کی رپورٹ کی طرف, یہ کہا گیا کہ نواز لیگ منظم دھاندلی میں ملوث نہیں ہے یا یہ ثبوت نہیں ملے کہ وہ ملوث ہے, لیکن کیا آپ یہ سمجھتے ہیں کہ پاکستان کا انتخابی نظام نقائص سے پاک ہے, اور اگر نہیں ہے تو کیا کرنا چاہیے؟
دیکھیے پہلی بات تو یہ ہے کہ میں نے جیسے عرض کیا کہ چھوٹے موٹے نقائص تو ہیں, انہیں بہتر کرنے کے لیے پارلیمنٹ میں وہ کمیشن بنا ہوا ہے, وہاں بیٹھ جائے تحریک انصاف بھی سارے لوگ, اور اگلا الیکشن آنے سے پہلے سوچ سمجھ کر جو بھی ممکنہ طور پر کر سکتے ہیں وہ کر لیں. لیکن یہ بھی ذرا دیکھیں کہ 7 انڈیا ہے, 7 دنوں کے بعد ووٹوں کی گنتی ہوتی ہے, ووٹ اٹھاتے ہیں لے کے جاتے ہیں ایک جگہ رکھتے ہیں, کوئی نہیں کہتا دھاندلی ہے. یہاں اسی الیکشن جو ہے وہ نتائج سامنے آ جاتے ہیں.
اس کو اسی طرح سے دیکھنا ہوگا نا کہ وہاں پہ, بلکہ یہ بڑی اچھی مثال آپ نے دی کہ انہوں نے ایسا سسٹم تو بنایا ہوا ہے نا جو فول پروف ہے اور جس کے اوپر لوگوں کا اعتبار ہے, اس لیے لوگ بات نہیں کرتے ہیں, جبکہ پاکستان کے اندر ہر انتخاب جو ہے وہ متنازع بن جاتا ہے.
انڈیا میں کہ آئینی جمہوری تسلسل ہے 67 ایئرز سے, اور یہاں 4 دفعہ مارشل لا لگ کے اداروں کو برباد کر دیا گیا, اور پھر آپ نے دیکھا کہ مشرف مسئلہ بھی مشرف صاحب کے انتخابات جاری ڈگریاں دے کے.
صدیق الفاروق صاحب, میں ایک سوال بس کرنا چاہوں گا, 7 سال ہو گئے ہیں پاکستان کے اندر بھی تقریباً 8 سال مسلسل جمہوری عمل کو, کوئی ایک ادارہ مجھے بتا دیں جس کو اسٹیبلش کرنے میں دونوں سیاسی جماعتوں نے بڑی ان پٹ دی ہو, مسلم لیگ نواز نے بھی اور پاکستان پیپلز پارٹی نے, اور وہ کہہ سکیں کہ یہ ادارہ تو ہم نے کھڑا کر دیا ہے.
جی, اس کا آنسر صدیق الفاروق صاحب نے دیا تھا, غالباً ہمارے پروڈیوسر جس کو ریفلیکٹ نہیں کر پا رہے, صدیق الفاروق صاحب نے اس کے جواب میں یہ کہا تھا کہ یہ بات یا یہ سوال درست ہے لیکن اس کے لیے وقت چاہیے ہوتا ہے, اور جمہوری اداروں کا اور جمہوری عمل کا تسلسل جو ہے وہ بہت ضروری ہے پاکستان کے اندر اداروں کے استحکام کے لیے, اور یہ مسلم لیگ نواز کی یا حکومت کی ترجیحات کا حصہ ہے کہ ادارے وہاں پہ مستحکم ہوں اور جمہوری عمل کو چلتے رہنا چاہیے ہے, اور اس کے لیے اس کی راہ میں رکاوٹیں کھڑی نہیں ہونی چاہیے, لیکن یہ سوال اپنی جگہ پہ جائز یا درست بنتا ہے. یہ صدیق الفاروق صاحب کا اس سوال کے جواب میں موقف تھا. ہم نے بات کی مراد سعید صاحب سے, مسلم پاکستان تحریک انصاف کے رکن قومی اسمبلی ہیں, اور ان سے ہم نے وہ کریٹیکل کوسچنز کیے جو اس وقت پاکستان کا میڈیا بھی اٹھا رہا ہے, آئیے ان سے بات کرتے ہیں.
مراد سعید صاحب, بہت شکریہ آپ کا, آپ نے وائس آف امریکہ کے لیے وقت نکالا. جوڈیشل کمیشن کی رپورٹ کے پس منظر میں میں سوال کرنا چاہوں گا, کافی کرٹیسزم ہو رہا ہے پاکستان تحریک انصاف پہ اور پاکستان تحریک انصاف کے چیئرمین عمران خان پہ, آپ اس کو ریئیکٹ کیجیے گا, آپ کے خیال میں کیا واقع تھا نا پاکستان تحریک انصاف کو اس کی پاپولیرٹی میں یا خاص طور پہ یوتھ کے اندر اس کوئی دھچکا پہنچ سکتا ہے اس رپورٹ کے آنے کے بعد, کیونکہ لوگ یہ کہہ رہے ہیں کہ طویل وقت ضائع کیا گیا, پرائم منسٹر نے بھی اسی جانب اشارہ کیا, قوم کا وقت ضائع کیا گیا اور اس وقت انگلیاں آپ کی جانب اٹھ رہی ہیں, کیسے ریئیکٹ کریں گے آپ؟
بسم اللہ الرحمن الرحیم. پاکستان کے آرٹیکل 218 سب کلاس 3 کے لیے, جو کہ آپ کو فری اینڈ فیئر الیکشن کا کہتا ہے, اس کے لیے اٹھنا, پاکستان کی جمہوریت کے اندر موجودہ خامیوں کو دور کرنے کے لیے اٹھنا, اس ٹاسک کو قبول کرنا اور اس کے لیے کھڑے ہونا, یہ بہت مشکل ٹاسک تھا. اور تحریک انصاف بھی اس چیز کو سمجھتی ہے, تحریک انصاف کے لیڈر عمران خان کو بھی پتا ہے کہ پاکستان کے اندر ایک کلیئر کٹ لکیر اس وقت کھینچی جا چکی ہے, ایک طرف سٹیٹس کو ہے اور دوسری طرف عمران خان اور عوام ہے, اور آپ کو پتہ ہے جس طرح کے سٹیٹس کو کوفی جتنی پولیٹیکل پارٹیز ہے اٹھ کے پارلیمنٹ کے اندر کہتی ہے کہ دانگی ہوئی, کس پولیٹیکل پارٹی جوڈیشل کمیشن کے سامنے جاتی ہے کہتی کہ دانگی ہوئی, ثبوت پیش کیے جاتے ہیں. اور میں آپ کو یہ بتانا چلوں کہ جو جوڈیشل کمیشن کی رپورٹ ہے اس میں پوائنٹ نمبر 672 سے لے کے 704 وہاں تک تک آپ جب جاتے ہو تو اس میں بہت زیادہ جو تحریک انصاف نے جو خامیوں کا ذکر کیا تھا, ایکسٹرا بلٹ پیپر کا ذکر کیا تھا اور اس کی نااہلی کا ذکر کیا تھا, اس میں جو آپ کی جس طرح کے ووٹ آپ کا ضائع کیا گیا اس کے اوپر بات ہوئی تھی, جس طرح کے آپ نے ایکسٹرا بلٹ پیپر کے ساتھ ساتھ ہی اس میں مخصوص جو آپ کے حلقے تھے پنجاب کے 75 حلقے اس کا بھی ذکر کیا گیا ہے, اور اس میں یہ بھی ذکر کیا کہ تحریک انصاف نے اس کے حوالے سے گواہ بھی پیش کر دیے, لیکن ہم اپنا مقدمہ شاید وہاں پہ صحیح طریقے سے نہیں لڑ سکے, لیکن اس کا ہرگز مطلب نہیں ہے کہ دانگی ہوئی ہے. آپ کو پتا ہے کہ پاکستان کے اندر سوائے پاکستان مسلم لیگ نون کے تمام پولیٹیکل پارٹیز نے کہا کہ دانگی ہوئی ہے, تو اس کا کیا مطلب ہے؟ اس کو ہم یہ سمجھے کہ کیا کراچی میں الیکشن ٹھیک ہوا ہے, کیا اس کو ہم یہ سمجھے کہ بلوچستان میں الیکشن ٹھیک ہوا ہے, کیا اس کو ہم یہ سمجھے کہ فاٹا میں بھی الیکشن ٹھیک ہوا ہے, کیا اس کو ہم یہ سمجھے کہ جو پرائم منسٹر صاحب کے خاص بندے ہیں جیسے کہ صاد رفیق ہو گیا, جس طرح کے آپ کا یہ خواجہ آصف صاحب ہو گئے, جس طرح کے کیپٹن صفدر ہو گیا, ان کے حلقے میں اگر 100,000 تک بلٹ پیپر پہنچائے جاتے ہیں تو اس کو, اور پھر فارم 15 آپ کے ضائع ہو, فارم 16 آپ کے پاس نہ ہو, فارم 14 آپ کا نہ ہو, تو اس کو ہم کیا سمجھیں؟
لیکن ان سارے ایویڈنسز اور ان خامیوں کو عدالت نے ایکسیپٹ نہیں کیا ہے. اب میں جاننا یہ چاہ رہا ہوں کہ اب کیا آپ نے, آپ کی قیادت نے بہرحال اس فیصلے کے بعد یہ لرن کیا ہے کہ بنا ثبوتوں کے کوئی بڑا مقدمہ یا بڑا دعویٰ جو ہے وہ نہیں کیا جا سکتا ہے یا بڑا الزام نہیں لگایا جا سکتا ہے؟
دیکھیے, یہ جوڈیشل کمیشن کا جو فیصلہ آیا ہے اس کے بعد ہم یہ نہیں کہہ سکتے کہ اگر ہم نے ان کے اوپر الزام لگائے تھے اور الیکشن کے دھاندلی کے حوالے سے بات کی تھی تو اس کا یہ مطلب نہیں ہے کہ بالکل دھاندلی نہیں ہوئی. دھاندلی ہوئی ہے, ایررگولیریٹیز کا ذکر آیا ہے, اور تحریک انصاف کا مقصد یہ تھا, پاکستان کی تاریخ میں پہلی دفعہ جب آپ جوڈیشل کمیشن کی طرف جاتے ہو, جب پہلی دفعہ آپ انتخابی دھاندلی کے اوپر یا انتخاب کے خامیا ہے اس کے اوپر دھرنا دیتے ہو 126 دن کا, تو یہ عمران خان کی ذات کے لیے نہیں تھا, یہ پاکستان کی ڈیموکریسی کو اور پاکستان کی ڈیموکریٹک سسٹم کو اسٹرینتھن کرنے کے لیے تھا. وہ مقصد اچیو یہاں تک ہو گیا کہ جوڈیشل کمیشن کی رپورٹ آ گئی, ایررگولیریٹیز کا ذکر ہوا ہے, اس ایررگولیریٹیز کو دور کرنے کے لیے اب جو آپ کی پارلیمانی کمیٹی ہے وہ بیٹھے گی, جب وہ بیٹھے گی تو آپ اشتہار کی طرف جائیں گے, جب اشتہار کی طرف جائیں گے تو آپ کے عوامی نمائندے پارلیمنٹ میں آئیں گے, اور وہ تب آئیں گے جب آپ کے انتخاب سسٹم کے اندر جو خامیاں ہیں وہ دور ہوگی. تحریک انصاف اس اعلیٰ مقصد کی یکڑی تھی, اور میرے خیال میں اس مقصد کی طرف ہم جا رہے ہیں. ہمارا ٹاسک جو ہے وہ ابھی کمپلیٹ نہیں ہوا, لیکن کم از کم اتنا ہے کہ وہ ڈائریکشن مل چکی ہے, اور اس ڈائریکشن کے نتیجے میں جو پاکستان کے اندر جو ایک پارلیمنٹ بنے گی انشاءاللہ وہ پاکستان کی مضبوط پارلیمنٹ ہوگی, وہ حقیقی عوامی نمائندہ پارلیمنٹ ہوگی, اور وہ عوام کے مسائل کی حل کی طرف جائے گی.
آخری بات, پتہ نہیں یہ سوال مناسب بنتا ہے یا نہیں, لیکن اس وقت ہم پاکستانی میڈیا میں بار بار یہ سوال اٹھتا ہوا دیکھ رہے ہیں, وہ یہ کہتے ہیں کہ بڑی مورلسٹ پوزیشن لی ہے پاکستان تحریک انصاف نے اور اس کے قائد عمران خان نے, تو اب اس کے بعد جیسا کہ انہوں نے خود کہا تھا کہ ان کو ایکسکیوز کر لینا چاہیے, اگر معافی نہیں تو کم از کم معذرت کر لینی چاہیے کہ میری جو کیمپین تھی یا میں اس کو ثابت نہیں کر سکا ہوں, تو کیا اس کے امکانات ہیں؟
دیکھیے عمران خان نے تو ثابت کر دیا ہے, جو ایررگولیریٹیز کا ذکر ہو رہا ہے یہ کیا ہے؟ عمران خان تو کھڑا تھا پاکستان کی انتخابی سسٹم کے اندر موجودہ خامیوں کو دور کرنے کے لیے, عمران خان تو کھڑا تھا پاکستان میں اس کرپشن کے نظام کو ختم کرنے کے لیے. یہاں پہ ای سی پی کے ایررگولیریٹیز کا ذکر ہوا ہے, تو عمران خان نے یہ مطالبہ کیا تھا کہ یہاں پہ ذمہ دار کون تھے, ایررگولیریٹیز کس کی وجہ سے ہوئی, ان کو سزائیں دے, احتساب کر دے. جب تک آپ اس نظام کے اندر احتساب نہیں کریں گے, جب تک جن لوگوں نے غلطیاں کی ہے, جن سے کوتاہیاں ہوئی ہے, ان کو آپ عدالت کے کٹہرے میں نہیں لے کے آئیں گے, جب تک ان کا آپ یہاں پہ احتساب نہیں کریں گے, تب تک آپ کا یہ نظام جو ہے وہ بہتر نہیں ہو سکتا. سٹیٹس کو کی فورسز تو قریب ہے, لیکن دوسری طرف پاکستان کا نوجوان طبقہ آپ دیکھیں, پاکستان کا تعلیم یافتہ ایجوکیٹڈ طبقہ آپ دیکھیں, پاکستان کے جتنے نوجوان ہیں وہ اپنا سوشل میڈیا پہ جو کمپین چلا رہے ہیں, وہ جو گھروں سے نکل رہے ہیں, وہ کس مقصد کے لیے نکل رہے ہیں؟ ان کو پتا ہے کہ عمران خان نے پاکستان کی جمہوریت کی ہے اور ہمارے ووٹ کی تقدس کے لیے 126 دن کا دھرنا دیا تھا, اور پوری قوم عمران خان کے ساتھ.
لیکن سوشل میڈیا پہ بہرحال کرٹیسزم بھی ہے, سوشل میڈیا پہ کرٹیسزم بھی ہے. مختصر یہ, اب ایک ذاتی اپنی اوپینین دیجیے گا, کیا عمران خان کو میاں نواز شریف کو ایک کرٹسی کال کرنی چاہیے کہ گو اہیڈ اینڈ اب باقی جو ایشوز ہیں اس کی طرف جائیے, ہم آپ کے ساتھ کھڑے ہیں, اور الیکٹورل ریفارمز کے ساتھ ساتھ جو ملک کو چیلنجز ہیں وہ مل کے ایڈریس کرتے ہیں؟
اس سے پہلے بھی عمران خان نے جب ہسپتال میں موجود تھے اور یہاں پہ کراچی کے اندر تین تلوار کے اوپر اور ڈیفنس میں جب ہمارے تحریک انصاف کے نوجوان اس لیے دھرنا دے رہے تھے کہ ہم نے تبدیلی کو ووٹ دیا تھا اور ہمارا ووٹ تبدیل ہوا, تو عمران خان نے پارلیمنٹ سے یہ ہسپتال سے ایک بیان جاری کر دیا کہ ملک کے مسائل بہت زیادہ ہے, جس طرح کی دہشت گردی کا ایشو ہے, جس طرح کی بجلی کا بحران ہے, جس طرح کے پاکستان کے اندر اور بڑے مسائل ہیں, ہم اس میں حکومت کے ساتھ ہوں گے, لیکن جہاں تک احتساب کی بات ہے بالکل ہم احتساب کریں گے. اپوزیشن کا کام یہ ہوتا ہے کہ حکومت اگر غلط پالیسی بناتی ہے تو ان کی ڈائریکشن کی جائے. تحریک انصاف نے بہترین اپوزیشن کا کردار ادا کیا ہے, اور آج ہی بھی ادا کرتے رہیں گے جہاں تک نیشنل ایشوز کی بات ہے، ہم بالکل حکومت کے ساتھ کھڑے ہیں۔
بہت شکریہ مراد صحیح صاحب، آپ نے ہمارے لیے وقت نکالا۔ سامعین، آپ نے مراد سعید کی بات سنی، اور اس سے پہلے صدیق الفاروق صاحب ہمارے ساتھ تھے۔ دونوں پارٹیوں کا نقطۂ نظر آپ نے جان لیا ہے اس کرنٹ ایشو پہ، خاص طور پہ جوڈیشل کمیشن کی اس رپورٹ پہ۔ اب ہم انڈیپینڈنٹ انالیسس کے لیے جائیں گے۔ عامر ہاشم خاکوانی صاحب کے پاس تجزیہ کار ہیں، کالمسٹ ہیں، روزنامہ دنیا کے ساتھ وابستہ ہیں۔ خاکوانی صاحب، بہت شکریہ آپ کا، آپ نے ہمارے لیے وقت نکالا۔
جی جی شکریہ۔
خاکوانی صاحب، آپ کا غیر جانبدار تجزیہ چاہوں گا، دونوں سیاسی جماعتوں کے لیے، دونوں بڑی فریقوں کے لیے اس فیصلے کے کیا ریپرکشنز ہیں سیاسی طور پہ، کس کو ایڈوانٹیجز ہیں، کس کے لیے زیادہ اب چیلنجنگ صورتحال پیدا ہو چکی ہے؟
دیکھیے، فوری ایڈوانٹیج تو اس میں کوئی شک نہیں ہے کہ مسلم لیگ نون کو ملا، پیپل ایس کو ملا ہے۔ دیکھیے، تحریک انصاف نے پچھلے ڈیڑھ سال میں، خاص طور پہ دھرنے کے بعد سے جو ٹائم گزرے 11 برس میں، ایک نقطے پہ ان کی پوری سیاسی اسٹرگل اور ساری ان کی مٹھی جو لوگوں کو ساروں کو اکٹھا کرنے کی کوشش کر رہے تھے، وہ یہی تھا کہ اس الیکشن میں منظم دھاندلی ہوئی ہے، اور اس دھاندلی میں اس وقت کی عدلیہ کے سربراہ، الیکشن کمیشن اور نگران انتظامیہ شامل ہے۔ تو جوڈیشل کمیشن کی رپورٹ نے بہرحال ان تمام تینوں الزامات کو تو مکمل طور پہ رد کر دیا ہے، اور خاص طور پہ منظم دھاندلی کی بات تو بالکل واضح انہوں نے کہی ہے کہ منظم دھاندلی نہیں ہوئی۔ تو اس کے لحاظ سے تحریک انصاف نے یہ کہا کہ پہلے بھی کہہ چکے تھے کہ قائد اگر اس رپورٹ کو ہم سسٹین کریں گے، اور ظاہر ہے پھر ان کو فارمل بیان بھی جاری کرنا پڑا۔ تو ایک لحاظ سے ان کی سارا جو انہوں نے کیا تھا، جس پہ سارے جس پوائنٹ پہ ذکر گھوم رہی تھی، میور پہ جو ساری ان کی سیاست، وہ تو ان کو تو دیش کا یقیناً لگا ہے تحریک انصاف
صحیح۔ لیکن کیا یہ سوچنا بھی جائز ہے، جیسے کہ بہت سارے تحریک انصاف کے سپورٹر اس پہ کہہ بھی رہے ہیں سوشل میڈیا پہ، کہ کوئی چیز ثابت نہ ہونے کا مطلب یہ نہیں ہے، یعنی ثبوت نہ ہونے کا مطلب یہ نہیں ہے کہ وہ کرائم یا وہ نقص وہ کمٹ ہی نہیں کیا گیا ہے، یعنی چوری ہوئی ہی نہیں ہے؟
لیکن یہ بات اصولی طور پہ یا مطلب ایک انٹلیکچولی ڈیبیٹ کے طور پہ تو درست ہے یہ بات، کہ بعض اوقات ہوتا ہی ہے کہ پرسپشن ایک اور چیز ہوتی ہے، اور پرسپشن کو لوگ یقین بھی کر رہے ہوتے ہیں، لیکن اسی کو پروف بھی ہو سکتی ہے۔ میں ایک مثال دیتا ہوں، پاکستان میں شریف برادران پہ، زرداری صاحب پر، ای این پی پر، مختلف لوگوں پر کرپشن کے بہت سے الزامات ہیں، چودھری برادران کے بہت الزام ہیں، بے شمار اسٹوری ہے جن پہ بڑی تعداد میں لوگ یقین رکھتے ہیں کہ یہ جو بنے اربوں پتی بنے، اربوں پتی بنے یہ لوگ آئے۔ آپ جانتے ہیں خود امریکن میڈیا میں بھی اور باقی جگہ پہ 10% کی اصطلاح استعمال ہوتی رہی ہے زرداری صاحب کے لیے، لیکن ان سے کچھ بھی عدالتوں میں پروو نہیں ہو سکا، ہو سکتا ہے
لیکن پرسپشن اپنی جگہ پہ ہے۔
لیکن یہ نہیں آپ کہہ سکتے کہ ان پہ یہ الزامات بالکل ہی غلط ہے، یہ ہے نہیں، لوگ بادی نظر میں یقین رکھ رہے ہوتے ہیں، لیکن طریقے سے آپ کو ایک بات طے سوچنی چاہیے تھی نا، ان کو جوڈیشل کمیشن میں جانا ہی نہیں چاہیے تھا۔ وہ اپنے انہوں نے غلطی یہ کی کہ ایک پولیٹیکل نیریٹو کو وہ کورٹس میں جا کے پروو کرنے کی، تو وہاں پولیٹیکل نیریٹو ایک اور چیز ہوتی ہے، کورٹس میں جانا ایک اور چیز ہوتی ہے۔ اب مجھے یاد ہوگا کہ 97 کے الیکشن میں محترمہ بریجر بھٹو نے کہا تھا الیکشن کو جھلو قرار دیا تھا، اور کہا تھا کہ ٹیم لائن نے سب دو خراب پیسہ لے گئی تھی کہ صفایا کر دیا دان دی، لیکن انہوں نے وائٹ بھی نہیں، مجھے یاد ہوگا انہوں نے شائع کیا۔
لیکن اس غلطی کا پھر کیا کوئی خمیازہ، جی لیکن اس غلطی کا خمیازہ اپنی کریڈٹ کیا کہنا چاہیے، کریڈیبلٹی کی صورت میں ہو سکتا ہے، اپنی ساکھ کی صورت میں ہو سکتا ہے، پاپولیرٹی میں کمی کی صورت میں ہو سکتا ہے؟
لیکن نقصان جن کو ہوا ہے، سیاسی طور پر نقصان ہوا ہے، کچھ عرصے کے لیے ان کو تھوڑا سا پیچھے جانا پڑے گا، لیکن ان کا ایڈوانٹیج یہ ہے کہ پنجاب میں تحریک انصاف دوسری بڑی آپشن ہے، دوسری بڑی قوت ہے، پیپلز پارٹی یہاں سے آلموسٹ وائپ آؤٹ ہو چکی ہے، تو جو اینٹی پی ایم ایل این ووٹر بھی ہے، جو اینٹی پی ایم ایل این لوگ بھی ہیں، ان کے لیے کسی آپشن تحریک انصاف ہی ہے، تو تحریک انصاف کی سیاست میں بہت
اگزیکٹلی اب آتے ہیں ذرا سیاست پہ، اس کے اثرات کے لیے اور الیکٹورل سسٹم پہ، اس فیصلے کے یا اس رپورٹ کے اثرات میں آپ کو لگتا ہے کوئی تبدیلی اب الیکٹورل ریفارمز کی صورت میں آئے گی؟ اس چیز کو سامنے رکھتے ہوئے بتائیے گا کہ وہ فورسز جن کو اس لوپ ہولز کا فائدہ ہے، وہ کیوں اس کو کریکٹ کریں گی؟
بالکل یہ بات آپ کو بالکل ٹھیک ہے، ایک بات ہے کہ آنی چاہیے، اس میں لہر ہم سب یہ کہتے ہیں کہ ریفارمز ہونی چاہیے اور اس میں بہت کچھ کرنے کی ضرورت ہے، لیکن ہوگا یا نہیں ہوگا اس پہ کافی ڈاؤٹ ہے، اور پی ایم ایل این کو بھی خود بھی اس کا ایڈوانٹیج رہا ہے۔ دیکھیے، جو سٹیٹس کی نمبردار پارٹیاں جو ٹریڈیشنل پالیٹکس کرتی ہیں اور الیکٹیبلس پہ اپنا ڈیپینڈ کرتی ہیں، پاکستان پیپلز پارٹی بھی انٹیریئر میں کرتی ہے، پی ایم ایل این پنجاب میں بہت زیادہ کرتی ہیں،
اب تو پی ٹی آئی بھی کر رہی ہے، आप पीटीआई भी कर रही है, बहुत सारे इलेक्टेबल्स जो हैं वो पीटीआई की तरफ से।
लेकिन पीटीआई भारत बेसिकली ज्यादा जोर लगाती है अपने स्विंग एक पैदा करने पर, वो जो स्विंग वोटर को अट्रैक्ट करती है और एक वेव पैदा करने की कोशिश करती है, करके इलेक्टेबल्स बेचारे बहुत इंपॉर्टेंट है। लेकिन आप देखिए ना पीटीआई का जो ज्यादा जोर है तो बड़े जलसे करने का, टेम्पो बनाते हैं, पीएम को भी बड़े जलसे मिल जाती है, लाहौर में उन्होंने बड़ा जलसा किया ही नहीं कभी 28 अक्टूबर 2011 के बाद, और पीटीआई कर चुकी है कराची में भी, लाहौर, मुल्तान, फैसलाबाद, हर जगह, जबकि पीएमएलएन बड़े जलसों में जाती, पीएमएलएन वोट बैंक की पॉलिटिक्स नहीं करती, वो इलेक्टेबल्स की पॉलिटिक्स।
एग्जैक्टली, तो फिर खाकवानी साहब तब्दीली कैसे आ सकती है अगर इलेक्टेबल्स वाकईतन सरकर्दा ताकतवर पावर ब्रोकर्स जो हैं वो एक फोरम पे अगर इकट्ठे हो जाएं तो क्या पाकिस्तान में नजरियात की सियासत फिर पनप सकती है?
देखिए तब्दीली
ग्रेजुअल
आती है और ग्रेजुअली आनी चाहिए, सिविल सोसाइटी को अपना किरदार अदा करना चाहिए, मीडिया को करना चाहिए, ओपिनियन सेक्टर को करना चाहिए, पॉलिटिकल पार्टी के अंदर जो लोग जो सेंसिटिव लोग हैं जो समझते हैं सेंसिबल लोग हैं जो उनको भी अपना सरअंदाज होना चाहिए। तो ये रिफॉर्म पे मेरा ख्याल बात चल रही है और मेरा ख्याल है जो हमारे जो मुतबिर कुतों की जो इतला इस्तेमाल की जाती है ना उनको कहीं पर पॉजिटिवली अपना किरदार अदा करना चाहिए और रिफॉर्म्स की तरफ से प्रेशर उनको भी डालना चाहिए। इलेक्शन रिफॉर्म की तरफ बुनियादी इलेक्शन आ रहे हैं, ये बड़ा अच्छा टेस्ट केस है, उसको वहां भी ये रिफॉर्म में काफी हद तक इंप्लीमेंट हो सकती है, चीजें हो सकती है कि बुनियादी इलेक्शन में वही जो बुनियादी इलेक्शन की पॉलिटिक्स है वही हमारे यहाँ रिफ्लेक्ट होती है नेशनल असेंबली में, खासतौर से क्योंकि बहुत सी जगहों पे वही पॉलिटिक्स में भी वही स्टाइल होता है, वही अंदाज होता है बिल्कुल एक उसको हाईजैक करने का इलेक्शन को, वही स्टाइल किया जाता है। यहाँ पे लोकल बॉडीज में अगर हम उन चीजों को ठीक कर लेते हैं या कुछ हद तक कम भी कर लेते हैं तो इंसान रिजल्ट बहुत अच्छे होंगे।
बहुत शुक्रिया,
बड़ा जोर डालना चाहिए इस तरफ।
जी बहुत शुक्रिया आमिर हाशिम खाकवानी साहब, आपने हमारे लिए वक्त निकाला, आपने हमें ज्वाइन किया, आपका बेहद शुक्रिया। सामीन एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और बात करेंगे भारत के अंदर कैपिटल पनिशमेंट पे यानी सजाए मौत पे पैदा होने वाली एक तनाजे पे।
जब रेडियो हो दूर और खबरें हों अहम तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमरीका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में सुबह 7 बजे से शाम को 7 बजे तक urduvoa.com पर बराह रास्त सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए, दिन हो या रात जब दिल चाहे इस पते को याद रखिए www.urduvoa.com।
प्रोग्राम जहानंग में आपका खैर मकदम, मैं हूँ असद हसन और प्रोड्यूसर है हमारे साथ रिशा खान, नंजुमेरल गिल, अकबर नकवी और अमन रिजवी हमारे इंटर्न, उनको असिस्ट कर रहे हैं। प्रोग्राम के हिस्से में हम बात करेंगे भारत के अंदर एक तनाज़ा एक पैदा हुआ है कैपिटल पनिशमेंट के हवाले से। आल इंडिया मजलिस इत्तेहादुल मुस्लिमीन ये एक सियासी जमात है जिसके रुकन पार्लियामेंट असदुद्दीन अवैसी, उन्होंने एक नुक्ता उठाया है एक स्पीच के दौरान और उन्होंने कई हवाले दिए, खासतौर पर जो याकूब मेमन है मुंबई ब्लास्ट केस के अंदर उनको सजाए मौत सुनाई गई है, तो उन्होंने वहाँ पर सवाल ये उठाया है कि भारत के अंदर और भी बहुत सारे ऐसे वाक़यात हुए हैं जिनमें कम्युनल राइट्स हैं और उसका रेफरेंस उन्होंने दिया, मुंबई गुजरात के फसादात हूँ, बाबरी मस्जिद का या माले गए के जो धमाके थे उसके अंदर जो मुलजमान थे क्या उनको फांसी दी गई, अगर नहीं दी गई है तो ये कानून सबके लिए बराबर होना चाहिए है। इस पे जवाब में उनको भी क्रिटिसिज्म का सामना करना पड़ा है बीजेपी के एक मेंबर, उन्होंने कहा है कि अगर वो कोर्ट का फैसला अदालत का फैसला कबूल नहीं करते तो फिर उन्हें पाकिस्तान चले जाना चाहिए है। हम बुनियादी कुछ सवाल उठाएंगे, सियासत पर हम बात नहीं करेंगे लेकिन कुछ लीगल आस्पेक्ट इस मामले के उस पर बात करने के लिए हमारे साथ मौजूद हैं फरहाना शाह, सीनियर लॉयर हैं और डिफेंस भी रही हैं जो मेन एक्यूज थे मुंबई हमला केस में, और प्रोफेसर कमल मित्रा चनाई हमें ज्वाइन करेंगे, जवाहरलाल नेहरू यूनिवर्सिटी के साथ वाबस्ता हैं, ह्यूमन राइट एक्टिविस्ट भी हैं, दोनों मेहमानों का बहुत शुक्रिया और खैर मकदम। फरहाना आप सबसे पहले ये बताइएगा कि असदुद्दीन साहब ने, बल्कि मैं आपको चंद सेकंड की उनकी साउंड बाइट सुनवा ही देता हूँ कि उन्होंने हैदराबाद में एक स्पीच के दौरान कहा क्या है।
बलवंत सिंह रजवाना सिटिंग चीफ मिनिस्टर को मार दिया, पंजाब के असेंबली में रेजोल्यूशन पास हुआ, तमिलनाडु के असेंबली में रेजोल्यूशन पास हुआ, अरे जब फांसी देना है तो सबको दो, मजहब के नाम पर तफरका मत पैदा करो, दहशतगर्द अगर है तो यह भी दहशतगर्द है।
जी ये था उनका नुक्ता नज़र। फरहाना ये बताइएगा क्या उन्होंने ये जायज़ नुक्ता उठाया है एक बात, और क्या दूसरी बात भारत के अंदर जो कॉन्स्टिट्यूशन है या कोर्ट जिन बुनियादों पे फैसला करती है वहाँ पे क्या फिरका वराना फसादात कम्युनल राइट्स और जो टेररिज्म के एक्शंस हैं या कार्रवाइयाँ हैं उनको अलग अलग तरीके से देखा जाता है?
हाँ देखिए, जहाँ तक सवाल उठता है मुसलमानों का और स्पेशली माइनॉरिटी कम्युनिटी का, तो हमेशा ऐसे ही होता है। बहुत सारी जगहों पर हम लोगों ने देखा है, अभी गुजरात के रायट्स वगैरह भी हुए, वहाँ भी हम लोगों ने बहुत सारी देखी ये चीजें। मोस्ट ऑफ द पीपल, यानी ज्यादा से ज्यादा लोगों को कन्विक्ट नहीं किया जाता है, बहुत कम लोगों को कन्विक्ट किया जाता है। बट जहाँ तक मुसलमानों का सवाल उठता है, तो सारे के सारे लोग वो हर चीज को डिस्क्रिमिनेट करते हैं और फिर उसी हिसाब से कन्विक्शन होता है।
एक तो चलो कन्विक्शन है कि प्रूफ होना, प्रोसिक्यूशन कैसी थी उसमें तो चलो वेरी भी कर सकता है, किसी के अगेंस्ट प्रूफ मिल गए हैं, किसी के खिलाफ नहीं मिले। लेकिन ये जो सवाल है कि जो कैपिटल पनिशमेंट है इस केस में दी गई, जबकि जो उन्होंने सवाल उठाया असदुद्दीन अवैसी ने, उन्होंने कहा कि जो दीगर इश्यूज थे जिसमें मुंबई के फसादात थे, गुजरात के फसादात थे, बाबरी मस्जिद हमला केस था, उसके अंदर तो मुलजमों को कैपिटल पनिशमेंट नहीं दी गई है। क्या ये सवाल जायज है?
बेशक सही है, बिल्कुल सही है। तो फिर हमारे केस में एक भी बॉम्ब्लास्ट के केस में क्यों
जी?
और एज इट इज देखा जाए तो याकूब मेमन के खिलाफ डायरेक्ट कोई एविडेंस नहीं है, एक्सेप्ट फॉर एक्यूज कन्फेशंस एंड सर्टेन यू नो द अप्रूवल्स एविडेंस ऑन दैट बेसिस। बिकॉज पहले तो इनिशियली 12 लोगों को कन्विक्शन किया गया था
जी,
और डायरेक्ट एविडेंस तो उनके खिलाफ कुछ भी नहीं है।
सही।
12 में से एक बंदा तो ड्यूरिंग अपील पीरियड ही उनका इंतकाल हो गया।
सही।
और बाकी बचे थे 11 लोग, 11 में से 10 का ऑलरेडी कम्यूट हो चुका लाइफ सेंटेंस के लिए, और अभी बस ये याकूब मेमन बचे थे जिनका उन्होंने कंफर्म किया डेथ सेंटेंस।
सही।
हालांकि कॉन्स्टिट्यूशनली देखा जाए, बिकॉज अगर हम ताड़ा को देखते हैं तो बेसिकली जैसे कोई भी सेशन केस रहता है
जी जी,
तो वो सेशन ट्रायल चलने के बाद वो हाईकोर्ट में जाता है कन्फर्मेशन के लिए।
सही।
हाईकोर्ट जब कंफर्म कर देती है अगर डेथ सेंटेंस, तो फिर वो एक्यूज तो राइट है कि वो सुप्रीम कोर्ट में अंडर द कॉन्स्टिट्यूशन 132 का सॉरी आर्टिकल 32 का प्रोविजन है
जी,
और दूसरा आर्टिकल 140 का प्रोविजन है जिसके तहत वो एसएससी वगैरह फाइल कर सकते हैं।
सही।
और वो कैपिटल पनिशमेंट को चैलेंज कर सकते हैं। बट जहां तक ताना का सवाल है, अपील भी जो है वो एपिलेट कोर्ट, मतलब जो है वो सुप्रीम कोर्ट का, तो एपिलेट कोर्ट जब उन्होंने कंफर्म किया तो अभी डेफिनेटली कॉन्स्टिट्यूशन का राइट तो बचा हुआ है ना उनका।
सही।
जो कॉन्स्टिट्यूशन का राइट है एक इंसान का, एक कन्विक्ट का,
जो
बचा हुआ है ना उसके तहत तो वो आगे बढ़ सकते हैं, आगे कर सकते हैं।
सही।
चैलेंजेस
ठीक है। नहीं लेकिन जो बुनियादी सवाल था मेरा वो ये था कि ये कॉन्स्टिट्यूशन के अंदर इसकी गुंजाइश मौजूद है।
कंट्रीज को कैपिटल पनिशमेंट को उन्होंने खारिज कर दिया
जी। नहीं फरहाना, मेरा जो बुनियादी सवाल था मैं ये पूछना चाह रहा हूँ जी, बड़े मोहतात अंदाज में पूछना चाह रहा हूँ कि इधर इट्स अ डिस्क्रिमिनेशन या कॉन्स्टिट्यूशन के अंदर ही इतनी गुंजाइश है कि जो कम्युनल राइट्स हैं उसके लिए सजा डिफरेंट होगी, या जो एक्ट ऑफ टेररिज्म है उसको अलग तरीके से कोर्ट जो है निपटाएगी?
जी वो लाइफ इंप्रिजनमेंट में ही कम्यूट हो जाते हैं। बट एज फार एज याकूब मेमन केस इज कंसर्न, इट डजंट फॉल अंडर रेरेस्ट ऑफ द रेयर केस।
सही। तो अच्छा अब मुझे बताएं कि अब ये मामला बाहर अब मीडिया में आ रहा है, तो आपको लगता है कि ये इशू जोर पकड़ेगा और इसके ऊपर फिर एक कॉम्प्रिहेंसिव डिबेट होगी भारत के अंदर?
इंशाल्लाह होना तो चाहिए, बेसिकली हर एक की कोशिश यही है। और अब भी जैसे सुप्रीम कोर्ट में उनकी रिव्यू पिटीशन ऑफ क्यूरेटिव पिटीशन खारिज होने के बाद भी कोशिश चालू है कि कुछ ना कुछ रास्ता निकल जाए कि उनकी डेथ सेंटेंस कम्यूट हो जाए लाइफ में।
सही। बहुत शुक्रिया आपका फरहाना, आपने हमें ज्वाइन किया। फरहाना शाह सीनियर लॉयर और डिफेंस थी मेन एक्यूज जो मुंबई हमला केस में थे, और इस केस पे वो अपनी राय दे रही थी। हम जानना चाह रहे थे दूसरी तरफ का भी नुक्ता नज़र, और प्रोफेसर कमल मित्रा चनाए उन्होंने ही इज विद अस। मित्रा साहब बहुत शुक्रिया, हमारे पास अब चंद सेकंड है सेगमेंट को वाइंड अप करने के लिए, आप अपने कमेंट्स दीजिएगा। हम उस पर बात कर रहे हैं जो असदुद्दीन साहब ने नुक्ता उठाया है कि बाज लोगों के लिए कैपिटल पनिशमेंट है लेकिन बहुत सारे लोगों के लिए नहीं है, क्यों है ऐसा? जी कमल मित्रा चनाई साहब।
जी हमारे देश में कैपिटल पनिशमेंट काफी देर से चला आ रहा है, मगर अब 15-20% लोग कैपिटल पनिशमेंट के खिलाफ हैं और कहते हैं कि लाइफ इंप्रिजनमेंट बेहतर होगा, मगर सुप्रीम कोर्ट ने और उच्च न्यायालय ने अब तक उस
चनाई साहब हमारे साथ अब रहिएगा, हमें चूंकि थोड़ा बहुत एक ज़रूरी ब्रेक है इस मौके पे जो हमें लेना है, उसके बाद टीवी के हमारे लिसनर व्यूवर भी हमें ज्वाइन कर सकेंगे, हमारे साथ रहिएगा। वॉइस ऑफ अमेरिका से प्रोग्राम जहां रंग के साथ मैं हूं असद हसन, और प्रोग्राम के इस हिस्से में हमारे टेलीविजन के व्यूवर भी हमें ज्वाइन कर रहे हैं, हमारे रेडियो के लिसनर्स हमारे साथ पहले से मौजूद थे, और इससे पहले जो जिन सेगमेंट्स पे हमने बात की पाकिस्तान की पॉलिटिक्स पे, जुडिशल कमीशन की रिपोर्ट, उसके फैसले और उसके असरात सियासी जमातों के लिए और मुल्क की सियासत के लिए, हमारे साथ थे सिद्दीकुल फारूक साहब, मुराद सईद साहब और आमिर हाशिम खाकवानी साहब। प्रोग्राम के दूसरे हिस्से में हम बात कर रहे हैं भारत के अंदर पैदा होने वाले उस तनाज़े पर जो कैपिटल पनिशमेंट यानी सज़ाए मौत के हवाले से है। असदुद्दीन वहाँ पर मेम्बर हैं इंडिया मजलिस इत्तेहादुल मुस्लिमीन के, और उन्होंने कुछ सवाल उठाए हैं मुंबई हमला केस या मुंबई ब्लास्ट के रेफरेंस में एक मुलजिम याकूब मेमन उनके लिए सजाए मौत सुनाए जाने पे, और उनका ये कहना था कि भारत के अंदर और भी बहुत सारे ऐसे मुकदमात हैं जिनके अंदर बहुत सारे लोगों को कन्विक्ट किया गया, कई दर्जनों अफराद के कातलों को, लेकिन अगर उनके लिए सजाए मौत नहीं है तो मुसलमानों के लिए क्यों है। इस पर हमने लीगल एस्पेक्ट पे पहले बात की है फराना शाह साहब से, और इस वक्त प्रोफेसर कमल मित्रा चनाई साहब हमारे साथ मौजूद हैं और वो अपना नुक्ता नज़र दे रहे हैं। जी चनाई साहब, आप अपना नुक्ता नज़र बयान कीजिएगा, आप उसको समअप कर सकते हैं। उनका ये हमारे साथ जो मौजूद थी फराना शाह साहबा, उन्होंने भी इससे एग्री किया है कि बज़ाहिर ये लगता है कि वहाँ पर एक तफरीक पाई जाती है फैसलों के अंदर।
देखिए ये जरूरी ये सच है कि याकूब मेमन खुद अपने आप वापस भारत आए और फिर उनको अदालत में लिया गया और उनको फांसी का सजा दिया।
सही।
जो अजीब लगता है क्यों, यदि वो अपने आप को गिल्टी मानते तो वो हिंदुस्तान क्यों आते।
सही।
वो अपने मर्जी से आए, तो ये एक मामला है। मुझे नहीं लगता कि ये है कि मुसलमान ज्यादा मारे जाते हैं और हिंदू या बाकी कम, बट ये जरूर सच है कि जो गरीब हैं वो ज्यादा केस में मारे जाते हैं।
सही।
कि उनके पास पैसे नहीं है कि वो अच्छे वकील को लाए।
सही।
और तो इसमें ये तो डिस्क्रेपेंसी इनजस्टिस है।
सही।
गरीब लोगों के साथ
नहीं, लेकिन यहाँ पे गरीब अमीर के अलावा बड़ा डायरेक्टली कहते हैं ना जी, उन्होंने मेंशन किया है कि मुंबई गुजरात फसादात के अंदर नाम लिया है उन्होंने कुछ लोगों का कि वो उनकी कैजुअलिटीज़ में हलाकतों में मुलविस हैं, कन्विक्ट हो चुके हैं, लेकिन कन्विक्शन के बावजूद उनके लिए सज़ा मुख्तलिफ है, उनके लिए उम्र कैद है, लेकिन इस केस के अंदर सज़ाए मौत है।
नहीं नहीं, जहाँ तक गुजरात है
जी,
वहाँ तो इंसानियत भी कम है और बराबरी भी कम है।
सही।
जो गुजरात दंगे हुए थे 2002 में,
सही,
उसमें एक मंत्री गिल्टी पाई गई, उसको सजा मिला, कड़ी सजा मिला और फिर उसको जमानत दी गई, इन जमानत जिंदगी भर के लिए।
ठीक है। सो आप ये कहते हैं कि डिस्क्रिपेंसीज हैं लेकिन वो इस बुनियाद पे नहीं है। बहुत शुक्रिया कमल मित्रा चनाई साहब, हम काफ़ी देर से आपसे रबते की कोशिश कर रहे थे लेकिन आखिरी हिस्से में हम आपको ज्वाइन कर पाए। सामिन चलते हैं प्रोग्राम के अगले हिस्से की जानेब और उसमें हम बात करेंगे अफगानिस्तान के अंदर अलकायदा के एक अहम कमांडर, उसकी हलाकत और साथ साथ इस्लामिक स्टेट उससे बढ़ते हुए खदशात और उसको डील करने की कोशिशें। तुर्की ने अटैक किया है मुख्तलिफ शाम के अंदर जो ठिकाने हैं दाइश के और उनको वहाँ पर टारगेट किया गया है, और अफगानिस्तान के अंदर अलकायदा वो इस वक्त हमें नज़र आता है अमरीका हो या इवन अफगानिस्तान की अपनी फोर्सेज हों वो उनके हदफ भी हैं। पाकिस्तान के अंदर भी उनके जो मराकज बताए जाते थे उनको डिसमेंटल किया गया है, तो इस वक्त जो दुनिया की कोशिशें हैं दोनों बड़े ग्रुपों को नुकसान पहुंचाने की वो कहां तक पहुंची हैं, कितने उसमें कामयाब हो रही हैं, इसका एनालिसिस करेंगे चौधरी नुमान जफर एक्सपर्ट इंटरनेशनल सिक्योरिटी के और फार्मर रिसर्च फेलो विद हडसन इंस्टीट्यूट जनरल तलत मसूद साहब हमें ज्वाइन कर रहे हैं, मुमताज सिक्योरिटी एनालिस्ट हैं। साथ साथ हम ये भी जायजा लेंगे कि पाकिस्तान ने एक थोड़ा कंट्रोडिक्शन भी है, पाकिस्तान की इंटीरियर मिनिस्ट्री तो ये कहती है कि दाइश का वजूद पाकिस्तान پاکستان میں یا اس ریجن میں نہیں ہے، لیکن پاکستان کے ایک طرح سے وزارت خارجہ یا پاکستان کی خارجہ پالیسی کو جو ریپرزینٹ کرتی ہیں اقوام متحدہ کے اندر، انہوں نے، ملیہ لودھی صاحبہ نے، انہوں نے دنیا پہ یہ زور دیا ہے کہ ایک جامع حکمت عملی وضع کرنے کی ضرورت ہے، ورنہ داعش اس ریجن کے اندر بہت زیادہ نقصان دہ ثابت ہو سکتی ہے۔ یہ ہمارا موضوع ہے۔ نعمان ظفر صاحب، داعش اور القاعدہ کتنا نقصان پہنچانے میں کامیاب ہو رہے ہیں، کتنا ڈسمینٹل ہو رہے ہیں یہ گروپ، یا آپ کے خیال میں مضبوط ہو رہے ہیں؟
دیکھیے، القاعدہ کا جہاں تک تعلق ہے تو ہم دیکھ رہے ہیں تقریباً کوئی 10 سال سے زیادہ کا عرصہ گزر چکا ہے کہ امریکن لیڈ ایک جنگ چل رہی ہے ان کے خلاف، اور کافی ساری کامیابیاں بھی ہوئی ہیں۔ پاکستان نے بھی پوری کوشش کی ہے اس خطرے سے نمٹنے کے لیے، اور اس کے مطلب رزلٹ کے طور پہ آپ دیکھیے ہمارے 50,000 سے زیادہ سویلینز پلس ہمارے ملٹری پرسنل وہ بےچارے اپنی جان کھو چکے ہیں۔ تو بہرحال ان میں میرے خیال میں تو کافی حد تک کامیابی پاکستان کی حد تک ہوئی ہے، اور مطلب افغانستان میں جو ان کی تھیں اس میں بھی کامیابی ہوئی ہے۔ تو اور دنیا میں اس میں میرا خیال یہ تھا کہ جب یہ خطرہ اٹھا تھا تو اس میں دنیا نے ایک مل کے کام کیا تھا، کسی نے ڈیفینس دی، کسی نے مختلف ریسورسز دیے، کسی نے اپنی لوجسٹک سپورٹ دی، کسی نے انٹیلیجنس شیئر کی، اور ملک کرتے کراتے القاعدہ پہ اچھا خاصا گہرا زخم لگایا، اور اب جو مطلب آپ کہہ سکتے ہیں کہ بھاگنے کی پوزیشن میں اب انہیں اسٹرانگ ہولڈ کہیں ہمیں نظر نہیں آتا، جو پہلے ہم کہہ رہے تھے کہ پاکستان میں ہے یا افغانستان میں ہے یا کچھ لوگ یمن میں کہتے تھے، لیکن اب ہمیں کوئی ایسی مضبوط جگہ نظر نہیں آتی۔ اب یہ نیا ایک سمینا کھڑا ہوا ہے داعش کا، تو دیکھیے داعش اپنی جڑیں مضبوط کر رہی ہے عراق، شام سے یہ کام جو ان کا شروع ہوا ہے، اس میں جو خطرے والی بات ہے کہ ابھی تک جو ایک جامع حکمت عملی اور ایک کوآپریٹو مطلب اسٹریٹجی جو ہمیں نظر آئی تھی القاعدہ کے خلاف، وہ ابھی تک ہم بنانے میں ناکام ہو چکے ہیں۔ کیوں؟ کیونکہ دیکھیں ریجنل ممالک کے کچھ انٹرسٹ آپس میں کنفلکٹنگ ہیں، یو ایس اے اور سعودی عربیہ کی کچھ دوری ہمیں نظر آتی ہے اس معاملے کے اوپر، حالانکہ داعش ایک سعودی عربیہ کے لیے اس طرح سے بہت بڑا خطرہ ہے، یمن کے اندر اس کی موجودگی ان کی ہمیشہ سیکورٹی کے لیے خطرہ ہے، لیکن پھر بھی اس کے باوجود ایران، سعودی عربیہ اور امریکہ کا جو طرح کا ہے، ان کے کنفلکٹنگ انٹرسٹ ہے ریجن کے اندر۔
ٹھیک ہے، اچھا نعمان جی، جی یہ بتائیے گا، لیٹس سے اگر ہم افغانستان میں آج طالبان سوری القاعدہ کے کام کمانڈر خلیل سوڈانی اگر اس کی ہلاکت کی بات کریں، کہا جاتا ہے ڈسمینٹل ہو گئے، بہت سارے لوگ مارے گئے، لیکن ٹاپ لیڈرشپ ابھی تک اس ریجن کے اندر موجود ہے، کیا وجہ ہے؟ ابھی وہ اپنے مقاصد کو پرسو کر رہے ہیں یا ان کو نکلنے کا راستہ نہیں مل رہا؟
نہیں دیکھیں، آپ سب سے پہلے تو یہ دیکھیں نا کہ اس طرح کے ایلیمنٹ کہاں پہ موجود ہو سکتے ہیں، یہ صرف اس جگہ پہ موجود ہو سکتے ہیں جہاں لیسنس ہوگی، جہاں پہ ریپبلک گورنمنٹ نہیں ہوگی۔ اسی لیے تو آپ دیکھیں ہمارے پاکستان کے نارڈن ایریا سے کیوں نام لیا جا رہا ہے، کیونکہ وہ سیٹل ایریا نہیں ہے۔ اس لیے افغانستان کے اندر جو ہماری جو پچھلی گورنمنٹ تھی، کرزئی صاحب کی گورنمنٹ، ان کی بھی ریٹ صرف قابل کی حد تک تھی، اور وہ جو کرنٹ گورنمنٹ ہے ان کی بھی کسی طرح افغانستان کے اندر وہ حکومت نہیں ہے، ریٹ نہیں ہے۔ تو اس طرح کے جو ممالک کے اندر جو ہے نا ان کو سپورٹ ملتی ہے، کیونکہ وہاں پہ غربت ہے، اور یہ پھر مطلب ریلیجن کا فیکٹر یوز کرتے ہوئے لوگوں کے اپنے ساتھ ملاتے ہیں، تو یہ تو نہیں ہم کہہ سکتے کہ وہاں سے وہ ویسے ابھی تک وہاں رہیں گے جو ان کے ٹریسز موجود ہیں، اور وہاں سے یہ دنیا کے اندر مختلف غربت پیدا کر سکتے ہیں۔ اور ایک اسٹرائک کی ہے، اس کے بعد جو امریکہ کی طرف سے جو بیان آیا، جو اسٹیٹمنٹ آئی ہے، اس میں بھی آپ دیکھیں انہوں نے جس چیز پہ زور دیا ہے، انہوں نے یہ زور دیا ہے کہ ہم نے جب نیا ٹارگیٹ چنا ہے وہ داعش بے شک ہے، لیکن اس کا یہ مطلب نہیں ہے کہ ہم نے ہمارا پرانا ٹارگیٹ
القاعدہ اس کو نظر انداز کر رہے ہیں۔ جنرل طلعت منصور صاحب کو آن بورڈ لیتے ہیں ہمارے پاس، جی جنرل طلعت منصور صاحب آپ کا بہت شکریہ، آپ ہمیں کائنڈلی بتائیے گا یہ داعش یہ کتنا بڑا فینومنا ہے، اور اس کو جو ڈسمینٹل کرنے کی کوششیں امریکہ اس کو لیڈ کر رہا ہے، ایریل اسٹرائکس ترجیح ہے، ترکی اٹیک کر رہا ہے، سعودی عربیہ وہاں پہ اٹیک کر رہا ہے، یمن کے اندر یمنی فورسز اس کے خلاف مشغول ہیں، لیکن ہمارے ریجن میں پاکستان اور اس ریجن کے اندر پہلے تو ایک اسٹیٹ آف ڈینائل نظر آتی تھی، اب اقوام متحدہ کے اندر جو پاکستان کے مندوب ہیں، پاکستان کے امبیسڈر ہیں ملیہ لودھی صاحبہ، انہوں نے یہ دنیا سے کہا ہے کہ بڑی ایک کوآرڈینیٹڈ ایفرٹس ہونی چاہیے ورنہ داعش وہاں پہ خطرہ بن جائے گا، آپ اس کو اینالائز کیجیے گا، داعش اور اس کے فینومنا کے خلاف دنیا کی کوششیں۔
دیکھیے میرے خیال میں داعش جو ہے وہ اس میں کوئی شک نہیں کہ عراق میں اور سیریا میں شام میں وہ بڑے مضبوط اپنے قدم جما رہا ہے، اس کی وجہ یہ ہے کہ وہاں کے جس قسم کے حالات ہیں اور جس قسم سے جو وہاں کی गवर्नमेंट और सीरिया की गवर्नमेंट ने सुन्नियों के साथ बर्ताव किया है और दूसरी माइनॉरिटीज के साथ, इस वजह से, और फिर आपने देखा कि जो इराकी आर्मी को डिफेंड किया है अमेरिकन ने, और जो उनके पास गुस्सा है और जिस तरीके से उन्होंने अपने आप को दाइश के साथ मिला दिया है, तो ये तमाम चीजें ऐसी थी जिसकी वजह से वहाँ उनको कामयाबी मुसलसल हो रही है और उन्होंने एक लिहाज से अपने रूट्स जमाए हैं। लेकिन पाकिस्तान में बिल्कुल ही मामला मुख्तलिफ है, इसलिए कि पाकिस्तान इस वक्त तालिबान जो कि काफी उन्होंने यहाँ जोर पकड़ा था, उसके अलावा भी और कई तंजीमें अलकायदा की वगैरह और उनके एफिलिएट्स पाकिस्तान की सरहद में मौजूद थे, लेकिन चूंकि बड़ा कामयाब ऑपरेशन पाकिस्तान ने किया है, मैं समझता हूँ कि यहाँ उनके फैलने के इम्कान बहुत कम है।
सही। और क्या इसकी एक वजह ये भी हो सकती है कि चूंकि तालिबान वो तो इसी जगह की एक तरह से पैदाइश थे, यहाँ पे मौजूद थे नस्लों से, सदियों से, और हमने ये देखा है कि जो इस्लामिक स्टेट का फिनोमेना है या ये उस जगह गुंजाइश बनाती है जहाँ पे रियासत बहुत कमज़ोर हो रही हो, और इंटरनेशनल जो इन्फिल्ट्रेशन जो है मिलिटेंट्स की वो वहाँ पे होती है। यमन की मिसाल हमारे सामने है, अगर हम सीरिया देख लें जहाँ पे स्टेट का जो निज़ाम है वो कमज़ोर होता है, वहाँ पे ये गुंजाइश बनाती है अपने लिए, और पाकिस्तान की सूरत हाल इस लिहाज से काफ़ी मुख्तलिफ है।
मेरा ये कहने का मकसद था और यही सारी एम्फेसिस है, इसी वजह से मैं ये समझता हूँ कि आईएस और अल-कायदा का यहाँ कमजोर होना या आईएस का रूप पकड़ना बहुत मुश्किल होगा इनका, इसलिए कि पाकिस्तान की रियासत जो है इस वक्त अपने आप को एक्सेप्ट कर रही है, और आपने देखा कि फौज जो है वो इलाके जिसकी हुक्मरानी नहीं थी अब हुक्मरानी कायम कर रही है, और उसका एक मिशन है, एक जील के साथ वो आगे बढ़ रही है, एक अजम के साथ आगे बढ़ रही है, और इसमें काफी कामयाबी हो रही है, तो ये इम्कान कम है। लेकिन जहाँ भी आप देखेंगे कि रियासत कमजोर होगी, अगर अफगानिस्तान में जैसे रियासत कुछ इलाकों में काफी कमजोर है, वहाँ हमें डर है, और उसकी वजह से पाकिस्तान में हो सकता है कि प्रॉब्लम्स खड़ी हों।
एग्जैक्टली, अफगान प्रेसिडेंट ने भी यही खदशात आपने जाहिर किए हैं दाइश से मुतालिक, पाकिस्तान भी कह रहा है। जनरल साहब आपका बेहद शुक्रिया, नुमान जफर साहब आपके भी हम मशहूर हैं कि आपने हमारे लिए वक्त निकाला। स्वामीन चंद सेकंड की एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और प्रोग्राम के अगले हिस्से में हम बात करेंगे ईरान के जोहरी माहदे पे, इसके मुख्तलिफ हवालों से क्या असरात हैं दोनों मुल्कों के लिए, और ख़ासतौर पर इसके जो नेगोशिएटर थे यूरोपियन, उनके लिए इसके क्या फवायद हैं या क्या मानी रखता है ये माहदा, एक ब्रेक के बाद।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे, दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग, आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी,
प्रोग्राम जहारंग में आपका खैर मकदम, और प्रोग्राम का जो ये हिस्सा है हमारे एक स्काइप इंटरव्यू पे मबनी है। गुज़श्ता शाम हमने ये स्काइप इंटरव्यू किया किनका पाओलो कज़ाका, एग्जीक्यूटिव डायरेक्टर हैं साउथ एशिया डेमोक्रेटिक फोरम के और साथ साथ फॉर्मर मेंबर हैं यूरोपियन पार्लियामेंट के, उनके साथ हमने बात की ईरान के जोहरी माहदे पर। क्या सवाल थे, क्या जवाब थे, ये आप इस स्काइप इंटरव्यू में सुनेंगे, और इसको आप तक पहुंचाने में, नरेट करने में, इसको ट्रांसक्राइब करने में हमारे प्रोड्यूसर अंजुम हेरल गिल, उनकी मुआवनत रही है, और इस प्रोग्राम में वॉइस ओवर भी उन्हीं का होगा, इस वक्त स्टूडियो में मौजूद हैं। आइए सुनते हैं ये इंटरव्यू और इसमें क्या कहते हैं पाओलो कज़ाका। Today we have a very distinguished, very special guest with us. Mr. Paolo Kazaka is the founder and executive director of South Asia Democratic Forum, and he is the former member of European Parliament. He has been serving this parliament for 2 terms. Mr. Paolo Kazaka, thank you very much for joining Voice of America.
Thank you so much for this kind invitation. It's a pleasure for me to be with you this morning.
My pleasure. Let me go to the beginning. This was a so जी, पहला सवाल खुश आमदीद कहने के बाद हमारा यही था कि अगर हम शुरू से ही बात करें तो वो क्या पहलू था, वो क्या मरहला था जिसने ईरान को मजबूर किया कि वो मुज़ाकरात की मेज पर आए।
Well, negotiations have been going in different forms. They were interrupted for some time since 2003.
देखिए, मुज़ाकरात मुख्तलिफ तरीकों से होते रहे हैं और सन 2003 से इनमें रुकावटें आती रही हैं। ईरान में जौहरी प्रोग्राम के बारे में किसी को कुछ पता नहीं था, اور نہ ہی کسی خفیہ ایجنسی کو اور نہ ہی ویانا میں موجود جوہری معاملات سے متعلق عالمی ادارے کو. اور یہیں واشنگٹن ڈی سی میں ایک پریس کانفرنس ہوئی تھی جس میں اس کا اظہار بھی کیا گیا تھا. ہمیں اس بارے میں یقین نہیں ہے کہ یہ معاملہ ختم ہو گیا ہے. تاہم اس معاہدے کے بارے میں دونوں جانب سے گرم جوشی پائی جاتی ہے. آپ نے امریکہ اور ایران کا ذکر کیا ہے، لیکن میرے خیال میں یورپ میں بھی اس مسئلے پر گرم جوشی پائی جاتی ہے. تاہم اس سمجھوتے سے سلامتی کے تقاضے پورے نہیں ہوتے، اور مجھے اس بارے میں تشویش ہے.
Every side, you mentioned the United States and Iran, but I think in Europe as well, there are different opinions on this. Right. Europe, in my view, has a very pragmatic, to say the least, view on the issue. It looks at business as its main priority and less to what the meaning of such an agreement might bring in terms of long-term security. And I have a lot of concerns in this regard. I think, please.
Yeah, please go ahead. And this was exactly my question. What this deal is mean for the Europe and European people? There is also...
جی جاری رکھیے بات. دراصل یہی میرا اگلا سوال تھا کہ یہ معاہدہ یورپ کے لیے، یورپ کے عوام کے لیے کیا معنی رکھتا ہے؟ اور یہ بھی ایک تصور ہے اور مبصرین کا کہنا ہے کہ یورپ جو طویل عرصے سے امریکہ کا اہم اتحادی چلا رہا ہے، مختلف جنگوں میں ساتھ کھڑا نظر آتا ہے، اب یورپ کے عوام اور رہنما کسی فوجی مہم کا حصہ نہیں بننا چاہتے. یہی وجہ ہے کہ یورپین ایران کے ساتھ کسی تصفیے کے لیے انتہائی رضامند نظر آتے تھے.
Well, there is a strong argument that passes in the public opinion as the option is
عوام میں یہ خیال پایا جاتا ہے کہ یا تو یہ ہو سکتا تھا کہ جس طرح عراق پر حملہ کیا گیا ویسا ہی حملہ ایران پر بھی کیا جائے، اور یا پھر جو ایران کہہ رہا ہے وہ مان لیا جائے. لیکن میرے خیال میں یہ ایک غلط خیال ہے، کیونکہ گزشتہ کئی عشروں سے مغربی سفارتکاری کا محور ہے کہ ایسے معاملات کو محدود اور قابو میں رکھا جائے، اور یقیناً ایران کو محدود رکھنا ہی بہتر ہے، کیونکہ وہ جوہری ہتھیار تو بنا نہیں رہا، وہ علاقے میں بڑھا چڑھا کر بات کرنے کی پالیسی پر گامزن ہے. ایران براہ راست یمن، شام، لبنان اور عراق کی جنگوں میں شامل ہے، اور اس کا ارادہ وہاں سے پیچھے ہٹنے کا نہیں ہے، بلکہ اس کے بالکل الٹ ہے، اور اپنی سرحدوں کے اندر وہ آمرانہ اور جابرانہ پالیسی پر چل رہا ہے. یہ ایک ایسا ملک ہے جہاں اپنے ہی لوگوں پر ظلم و ستم ڈھایا جاتا ہے. ان مذاکرات کا سب سے تشویشناک پہلو وہ ہے جس کا جوہری معاملات سے کوئی تعلق نہیں ہے، کیونکہ امریکہ کو مذاکرات کے نتیجے میں پاسداران انقلاب سے تعلق رکھنے والے اس فرد کا نام فہرست سے مٹانا ہوگا جو عراق، لبنان، شام اور یمن کی جنگوں میں ایرانی شمولیت کی نگرانی کر رہا ہے. اس سے پورے خطے میں تشویش کی لہر دوڑ گئی ہے. ہمیں یوں محسوس ہوا تھا کہ مغرب جوہری معاملے پر کسی سمجھوتے کے لیے بے چین ہے. ہونا تو یہ چاہیے تھا کہ ایران خود پر عائد پابندیوں کی وجہ سے بے چین ہوتا، لیکن ہمیں اس سے بالکل الگ تاثر ملا جسے سمجھنا ہمارے لیے تھوڑا مشکل تھا. تاہم اس سمجھوتے میں بیلسٹک میزائل پر بات نہیں کی گئی، طویل فاصلے تک مار کرنے والے بیلسٹک میزائلوں پر. آپ لوگ صرف جوہری مواد کے بارے میں فکر مند ہیں، آپ ہتھیاروں کے بارے میں پریشان ہیں، اور بظاہر یوں لگتا ہے کہ اس میزائلی نظام کے بارے میں کوئی پریشانی نہیں ہے. ایران بیلسٹک میزائل جیسے چاہے گا ویسے ہی بنائے گا، باقی پروگرام کے بارے میں زور و شور سے بات ہوتی رہی ہے. صرف ایران کے جوہری عزائم کو محدود رکھنے پر مذاکرات ہوئے ہیں، اور یہ مسئلہ جوں کا توں ہے. سب سے اہم معاملہ یہ ہے کہ اس خطے میں یہ پیغام جا رہا ہے کہ مغرب علاقے کی ایک طاقت کے بڑھوتی کے ایجنڈے کو تسلیم کے کرنے کے لیے تیار ہے، اور میرے لیے یہ بہت تشویش کی بات ہے. ہاں، اس سے بھی کچھ بھی ختم نہیں ہوتا. اس سمجھوتے میں تہران کو کسی بھی منصوبے کو ختم کرنے پر مجبور نہیں کیا گیا، صرف اس کی یورینیم افزودہ کرنے کی صلاحیت کو محدود کیا گیا ہے کہ وہ کتنے مقدار تک افزودہ یورینیم رکھ سکتا ہے، اور اس کو افزودگی کا حق حاصل ہے، لیکن اسے کسی بھی چیز کو ختم کرنے پر مجبور نہیں کیا گیا.
System, there is no problem with it, and right. Actually Iran will be able to develop the way it wants. The rest of the program, it is highly debated. I've been seeing a lot of technical debates on it, but it seems clear that it does not at all finish. For the most, it only puts in the standby the nuclear ambitions of Iran. And so it does not overcome the problem.
Yeah.
But the most important issue is that it is sending a message to the region saying, well, the West will be willing to accept an expansionist agenda from a major power in the region. And this is really, to me, the most worrying.
Exactly. After, the nuclear issue, this is the major problem in political relationship of Tehran with America and other world powers, and this needs to be addressed, and this is also a focus.
Ji, humne sun unse ye pucha ki bila shubha nuclear issue ek bada aham masla raha hai Tehran aur aalmi taaqton ke darmiyan taluqaat mein, lekin deegar siyasi issues pe bhi khaleej hai aur masail maujood hain. Lekin agar hum phir baat kare Iran ke jauhari program ke bare mein, to ab bhi ye tashweesh hai ki Tehran ka jo jauhari program banane ki salahiyat hai, kya usko mukammal taur par muntashir nahi kiya gaya? آپ کیا سمجھتے ہیں کہ یہ معاہدہ ایران کو ہتھیار بنانے سے روکتا ہے یا پھر اس کے ہتھیار بنانے کی صلاحیت کو مکمل طور پر تباہ کرتا ہے؟ اس کا وہ جواب دے رہے ہیں.
The only thing that it limits it's the capacity to that means the number of kilos of enriched uranium that Iran is authorized to keep. It is even authorized to produce, but then should
اس سے کچھ بھی ختم نہیں ہوتا. اس سمجھوتے میں تہران کو کسی بھی منصوبے کو ختم کرنے پر مجبور نہیں کیا گیا, صرف اس کی یورینیم افزودہ کرنے کی صلاحیت کو محدود کیا گیا ہے کہ وہ کتنے مقدار میں افزودہ یورینیم رکھ سکتا ہے. اس کو افزودگی کا حق حاصل ہے.
Ask from Iran to acknowledge what it did in the past.
Exactly. Sorry for interruption, but why one should not believe that Tehran has already achieved its goals when it comes to the nuclear
weapon? کلامی کی معذرت, لیکن کوئی بھی یہ سوچنے پر حق بجانب کیوں نہیں ہے کہ تہران جوہری ہتھیاروں کے معاملے میں اپنے مقاصد پہلے ہی حاصل کر چکا ہے.
They did not sort out yet the weaponization issue, that is,
تمام دستیاب معلومات سے معلوم پڑتا ہے کہ وہ اب تک اسلحے کی موجودگی کی تلاش نہیں کر سکے کہ وہ ایٹمی میزائل بنا سکے ہیں. اس وقت تک ان کے پاس تیار جوہری مواد نہیں تھا, لیکن وہ اس منزل سے زیادہ دور نہیں ہیں, وہ بہت قریب ہیں. اور معائنے کے لیے آپ کو کم از کم 24 دن پہلے انہیں بتانا پڑے گا. ساتھ ہی آپ کو یہ بھی واضح کرنا پڑے گا کہ آپ کیوں معائنہ کرنا چاہتے ہیں, اور بنیادی طور پر آپ ایران کو بتائیں گے کہ آپ کی خفیہ معلومات کیا ہیں. یہ کوئی معقول بات نہیں ہے, اور ایرانی اسلحے کے ممکنہ کنٹرول کا طریقہ حقیقت میں نہایت ہی کمزور ہے.
The ways of controlling a possible weapon from Iran are really very, very weak.
Right.
And I think this is a consensus of most of the observers, and of course this is a very big concern. And besides that, the nuclear issue has been all the time on the table. You know that the Shah of Iran, even before the revolution, so that is...
اور اس کے ساتھ ایٹمی مسئلہ پورے عرصے میں سامنے رہا. آپ جانتے ہیں انقلاب سے پہلے شاہ ایران کے وقت سے, میرا خیال ہے کہ یہ 40 برس پہلے ہی سے ایٹمی منصوبے پر کام کر رہے ہیں. صرف فرانس کی وجہ سے ایران کے پاس بم نہیں ہے, جس نے شاہ کے زمانے میں ایران کے ساتھ معاہدہ کر رکھا تھا, لیکن حکومت تبدیل ہونے کی وجہ سے اس نے اپنے وعدے پورے نہیں کیے, ورنہ بم پہلے ہی سے تیار ہو جاتا. اس لیے ہمیں سمجھنا چاہیے کہ حکمرانی کرنے والی ایرانی ملائیت کا پس منظر کیا ہے, کیونکہ امریکہ کا اس بارے میں بالکل مختلف خیال ہے. امریکہ کے لیے 15 برس کا عرصہ کوئی بڑا مسئلہ نہیں ہے.
It's no big deal for the United States. It's eternity, especially for the political logic. the political democratic logic that every 2 years, 2 years is sometimes the long term.
Yeah. And it is definitely very aggressive diplomacy we have seen in the last 2 years. Mr. Kazaka, I would like to ask the future of this.
जी मेरा ख्याल है
और हमने देखा है कि बहुत अग्रेसिव सिफारतकारी रही है, लेकिन मेरा अगला सवाल ये है कि अब जोहरी मुआहदा हो चुका है, लेकिन इस पर अमल दरामद में अब क्या रुकावटें हो सकती हैं, फ्यूचर रोड मैप क्या है? हम देख रहे हैं कि ओबामा इंतजामिया को कांग्रेस के सामने और सदर रूहानी को अपनी पार्लियामेंट में सख्त और टफ चैलेंजेस का सामना है इसको सेल करने में और इस पर हिमायत हासिल करने में.
Are the challenges, obstacles, the hindrances this deal can face in future?
Well, I think that this deal will always be, you know, balancing on the rope for a long time, and this is not against the interests of the.
जी, मेरा ख्याल है कि ये मुआहिदा हमेशा तवील मुद्दत तक लटकता रहेगा और ये ईरानी हुकूमत के मफादात के खिलाफ नहीं. मेरा ख्याल है कि जब इनका कोई फौजी लीडर ये कहता है कि ये मुआहिदा काबिले कबूल नहीं है, तो उसी वक्त सदर रूहानी कहते हैं कि नहीं, ये तो बहुत अच्छा मुआहिदा है, और वो इसे एक अंदरूनी सतह का सवाल रखना चाहते हैं, और यही हम एक तवील अरसे तक देखेंगे.
The most important issues, which is the
ये रोमांस होगा जो हर वक्त हर लम्हे के साथ साथ चलेगा. इसकी कोई वजाहत नहीं होगी, लेकिन इसी दौरान एक अहम तरीन मसला ये है कि ईरानी हुक्मरानों का अंदरूनी जबर और बैरूनी सतह पर तौसी अजाइम और इनसे बेहतर तौर पर नहीं निपटा जा सका, और मेरी राय में यही एक बड़ा ड्रामा है. हम ईरानी अवाम की जानिब से अपनी पुश्त नहीं मोड़ सकते. मुल्लायत और इनकी हुकूमत ईरानी अवाम की नुमाइंदगी नहीं करते. ये समझना एक बड़ी गलती होगा. ईरान के साथ मुज़ाकरात करना बुनियादी बात है, लेकिन ये मुज़ाकरात सही लोगों के साथ होना चाहिए, यानी ईरान के अवाम के साथ, सिविल सोसाइटी और अपोजिशन के साथ, ना कि मौजूदा मजहबी क़यादत के साथ जो कि एक मुतासिबाना एजेंडा रखती है.
उसके बाद हमने उनसे सवाल किया कि अगरचे जोहरी मामला इस वक्त हमें नज़र आता है कि उसको हल कर लिया गया, उस पर किसी नतीजे पर पहुँचा गया, लेकिन बहुत सारे सियासी मसाइल और उन पर खलीज अभी बाकी है. इस खलीज को अगर सामने रखें तो क्या सोचा जा सकता है कि वाशिंगटन और तेहरान उनके सिफारती ताल्लुकात मुस्तकबिल करीब में दोबारा बहाल हो सकते हैं? तेहरान एंड वाशिंगटन दे आर गोइंग टू रिज्यूम देयर डिप्लोमेटिक रिलेशनशिप सूनर इन देयर फ्यूचर.
वेल इट माइट वेल बी. आई डोंट सी एनी रीजन व्हाई
ये हो सकता है कि ऐसा ही हो. मैं नहीं समझता कि इस राह पर ना चलने की कोई वजह हो. बात यह है कि ये किन शराइत पर हो रहा है. क्या अमेरिका ईरान के हवाले से कोई नई पॉलिसी इख्तियार करेगा, या सिर्फ जो कुछ है इसे ही कबूल कर लिया जाएगा? मेरा ख्याल है कि ये बड़ी संगीन गलती होगी, क्योंकि इस बात की जमानत नहीं है कि इससे खित्ते में इस्तेहकाम कायम होगा, बल्कि इसके बिल्कुल उलट काम होगा. ईरानी हुक्मरान ही खित्ते में दहशतगर्दी को फरोग देने और अदम इस्तेहकाम करने वाला सबसे बड़ा उनसर हैं. हमें इस बारे में कोई शक नहीं होना चाहिए, यहाँ तक कि तमाम सुन्नी दहशतगर्द ग्रुप बशमूल दाइश के इससे पहले की तंजीमों इनको पहले ही तख्लीक किया गया, यहाँ तक कि सितंबर सन 2001 से भी पहले उन्हें तेहरान की हमायत हासिल थी. तेहरान खित्ते में दहशतगर्दी को फरोग देने में सबसे आगे रहा है, और अगर हम ये ना समझ सके और अगर हमने इसका मुकाबला ना किया, तो फिर हमें पूरे खित्ते में अदम इस्तेहकाम का सामना करना पड़ेगा, जो कि पूरे खित्ते में वसी पैमाने पर फैल जाएगा.
Yes. Mr. Paulo Kazaka,
सामिन ये थे पाउलो कज़ाका, जिनका इंटरव्यू आपने तफसील से सुना. अंजम हमारे साथ मौजूद हैं, हमारे प्रोड्यूसर, और अंजम बहुत शुक्रिया आपने इस इंटरव्यू पे, इसकी ट्रांसक्रिप्शन पे और इसकी नरेशन में हमें हेल्प किया. स्टूडियो में आप मौजूद रहे, स्टूडियो के बाहर आपका ज़बरदस्त इसमें रोल रहा.
जी, थैंक यू. बहुत शुक्रिया.
और सामिन, इस इंटरव्यू के साथ ही हमारा आज का ये प्रोग्राम अपने इख्तिताम को पहुँचता है. अपने तमाम मेहमानों का जिन्होंने आज के इस प्रोग्राम में हमें ज्वाइन किया, सिद्दीकुल फारूक साहब, मुस्लिम लीग नवाज़ के रहनुमा, मुराद सईद साहब, पाकिस्तान तहरीक इंसाफ के मेम्बर, नेशनल असम्बली आमिर हाशिम खाकवानी, انڈیپینڈنٹ انالسٹ کالمسٹ وہ ہمارے ساتھ موجود تھے پروگرام کے پہلے سیگمنٹ میں جس میں ہم نے بات کی پاکستان کی سیاست پہ. پروگرام کا دوسرا حصہ بھارت کے اندر جو کنٹروورسی ہے سزائے موت پہ کیپٹل پنشمنٹ پہ اس پہ ہم نے انالیسز لیا. فرحانہ شاہ ہمارے ساتھ تھیں سینئر لائر اور پروفیسر کمل مترا چنائے جو کہ پروفیسر بھی ہیں جواہر لال نہرو یونیورسٹی میں اور ساتھ ساتھ ہیومن رائٹ ایکٹیوسٹ ہیں. پروگرام کے اگلے حصے میں داعش پہ اسلامک اسٹیٹ پہ اور القاعدہ اس کی موجودہ اسٹرینتھ اور اس کے خلاف ایفرٹس پہ ہم نے بات کی. چودھری نعمان ظفر اور جنرل طلعت مسعود نے ہمیں جوائن کیا اور آخری حصہ تفصیلی انٹرویو آپ نے سنا پاولو کازاکا کا ایگزیکٹو ڈائریکٹر آف ساؤتھ ایشیا ڈیموکریٹک فورم برسلز بیسڈ یہ تھنک ٹینک ہے اور فارمر ممبر ہیں یورپین پارلیمنٹ کے وہ ہمارے ساتھ موجود تھے. یہ ایکسکلوسیو انٹرویو آپ تک پہنچانے میں ایک بار پھر میں شکریہ ادا کروں گا اپنے پروڈیوسر انجم ہیرلڈ گل کا. اس کے ساتھ ہی آج کا یہ پروگرام اختتام کو پہنچتا ہے. انجم ہیرلڈ گل اور علیشہ خان ہماری پروڈیوسر, اکبر نقوی اور ایمن رضوی وہ ہمارے ساتھ موجود تھے انٹرن اسٹوڈیو میں, اور ایمن کا آج آخری دن خاص طور پہ ان کے لیے بہت زیادہ دعائیں ان کے فیوچر کے لیے. انہوں نے بہت سپورٹ کیا ہماری اس پوری پروڈکشن کی ٹیم کو. ہمارے انجینئر جیکسن ویئرز اور کیتھ ہومز وہ ہمارے ساتھ تھے. اس کے ساتھ ہی اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.